जी और भाई बगे आपकी बात है, एकदम से प्रेजेंट में आपने दो तीन बड़े इंपॉर्टेंट नुकते हैं उनको टच कर लिए माशाल्लाह। तो एक तो जो आखिरी पॉइंट से शुरू करता हूँ, जो ये चीज बहुत ज्यादा महसूस शिद्दत के साथ मैंने भी की है और लोगों के साथ जब इंटरेक्शन हुआ, कि जो हमारा कुरान मजीद से जब ताल्लुक नहीं रहा ना, तो फिर चीजों को देखने का हमारा रागा निकाह वो बन गया है जो एक जवाल शुदा मुआशरे ने हमें दिया है। उसमें हमारे वालदैन भी जहरी बात है उसी मुआशरे के प्रोडक्ट हैं, तो अगर वो भी सोर्स के साथ कनेक्टेड नहीं है जो वही है रेवलेशन के साथ, तो वो भी एक जवाल शुदा का ही वर्जन हमें पेश करेंगे। उसके सब लोगों को बहुत ज्यादा ऐसी जरूरत है कि वो सोर्स से कनेक्ट हो। अल्लाह ताला तो ये कहते हैं कि जो तुम्हारा माल है, अल्लाह ने जब कुरान मजीद में हर्ज का हुक्म दिया है ना, जो सूरह बकरा में स्टार्ट किया है, तो अल्लाह ने कहा कि जो हमने उनको अता किया उसमें से खर्च करते हैं। तो हमारा तो है नहीं है, इस्लाम का तो नुकसान जरिए कि हमारा तो है नहीं, अल्लाह का दिया हुआ है और हमने उसमें से खर्च करना, रज़क ना हूं मैं ना सुकून उम्मत है बोल के अल्लाह ने उनको दिया उसमें। जी जी बिल्कुल
सही तौर पे आप इसको नहीं समझ सकेंगे जब तक आप इसके एनालिसिस नहीं करेंगे। अगली बात हां
जी जी, क्योंकि आपने आप कनेक्टेड होंगे तो वो कुरान मजीद आपको जिन मसाइल की तरफ मुतवज्जे करता है वो इंसानों के असल मसाइल है और वो नफ्सियाती मसाइल का हल है। कुरान मजीद ने अब अहले ईमान के लिए जो एक चीज तोहफे के तौर पर इनाम बताई है ना, वो क्या है, ये दुनिया में भी और आखिर में इस दुनिया में भी है, ला खौफुन अलैहिम वला हुम यहज़नून, और उनके ऊपर कोई खौफ नहीं है और ना उनके लिए कोई हुज़न है। खौफ होता है जो आपने मुस्तकबिल देखा था ना, उसको परेशानी है उसका, वो फियर है, फियर ऑफ द फ्यूचर, और हुज़न से मुराद है जो गुजर चुका है, व्हाट हैज ऑलरेडी पास्ट। तो अल्लाह ने आपको कहा कि आपको आगे की भी परेशानी खत्म होगी पीछे की भी, ये इंसान की बुनियादी नफ्सियाती जरूरत है। और ये मसला है जो कि वही के ताल्लुक के बगैर किसी और इंसान का हल नहीं हो सकता। तो अगर मुआशरे की कामयाब मुआशरा जो है उसके अंदर जो भी कामयाब इंडिविजुअल्स होंगे उनके लिए शर्त होगी कि वो इस मामले में चले, लेकिन क्योंकि हम लोगों ने इंसानों को बड़ा एक लिमिटेड फॉर्मेट में देखते हैं, जो मैं इनके कह रहा हूँ कि मुआशरा चल सकता है वो मैं सेंस में कह रहा हूँ कि बंदे की 50-60 साल जिंदगी है वो किसी ना किसी तरीके से गुजर जाएगी, 20-30 साल वो खुश रहेगा, 20-30 साल वो स्ट्रगल करेगा, 20-30 साल वो फिर बुढ़ापे जिंदगी अपनी गुजारेगा, तो वो उसका ओवरऑल जिंदगी है वो उसकी गुजर जाएगी। मुआशरा चल रहा है, कोई बहुत ज्यादा इंकलाब नहीं आ रहे, अपेरेंटली चल रहा है मुआशरा, लेकिन वो कितना अलाइव मुआशरा है, क्या वो इंसानी मुआशरा है या वो एक मंडी है? ठीक है, क्योंकि मंडी मार्केट में तो चल रही है ना। तो हमारा जो सोसाइटी है, मतलब ये अपने अंदर एक सवाल है कि हम ऐसे मुआशरे को जहाँ पे जो बेसिक यूनिट है वो फैमिली ना हो बल्कि इंडिविजुअल हो, तो क्या वो मुआशरा है या वो एक मार्केट है?
बिल्कुल,
ये भी एक अपने अंदर एक सवाल है।
बिल्कुल, ये ना कि वो मार्केट मार्केट वैल्यू से चीजों को तय किया जाता है, यानी किसी मंडी में जाते हैं
तो यही चीज है,
वहाँ पे बोली बोली लगती है, चीजों की वैल्यू जो है ना उसकी जो दुनियावी मिकदार है उससे उसकी वैल्यू बनती है। असल में यानी कि इसका जो पॉइंट आते हैं इस तफसील में इंशाल्लाह मजीद भी हम प्रोग्राम करेंगे, बहुत खूबसूरत माशाल्लाह आपने बयान किया, इसका मतलब यही निकला ना कि लोग समझते हैं ना कि हम कानून पे सख्ती से अमल दरामद करा के तो हम अकदार को अहया हो जाएगा, ये काफी मुश्किल और नामुमकिन काम है असल में कि आप कानून राइज करा के तो लोगों को सिखाना शुरू कर देंगे अब आप जो है ना अच्छे मुसलमान बन जाएं।
हाँ जी हाँ जी बिल्कुल, मेरा ख्याल है ये हम दोबारा पिछले सवाल की तरफ चले गए। हाँ आपने बिल्कुल अच्छा किया, मैं उस पे ज्यादा कमेंट नहीं कर सकता था,
मैं इसको इनलाइट करना चाहता हूँ ना, क्योंकि इससे कुछ प्रैक्टिकली इम्प्लीकेशंस आएंगी कि जो हमारा सवाल था ना जो आपने किया था कि क्या इस्लामी माशरा मौजूद है, तो इसी के अंदर इसका जवाब भी मौजूद है असल में।
जी जी बिल्कुल, तो मैं अगर आपको याद में लाता है उरूज की सेंस में बात कर रहा था किस तरह गलबा हक होता है, तो गलबा हक के बाद जो एक आप समझ लें सोशल कॉन्ट्रैक्ट होता है, उस सोशल कॉन्ट्रैक्ट ये होता है कि अल्लाह और उसके रसूल की बात सबसे ऊपर है और उसके बाद हमने आपस में इंसानों ने जो तय किया है वो कानून होगा और हम इसके तहत एक निज़ाम ज़िंदगी गुजारेंगे। उसके बाद एक स्ट्रगल शुरू हो जाती है क्योंकि इंसान के अंदर एक धाइया है जो भी सबका इंतजार में होता है वो अपने इकतदार का तहफ़ चाहता है, तो उसके तहफ़ के लिए वो उनके दरमियान एक टसल शुरू हो जाता है कि जो अल्लाह के नाजल किए हुए अहकाम हैं अगर वो उनकी उनकी आजादी को जो तबका ऊपर बैठा है उसकी आजादी को रिस्ट्रिक्ट करते हैं तो फिर वो उसमें से गुंजाइश निकालते हैं। ये बड़ा एक लतीफ नुकता है, इंशाल्लाह हम इस पर डिटेल में भी कभी प्रोग्राम कर लेंगे।
जी जी।
वो फिर उसमें गुंजाइश निकालने की कोशिश करते हैं तो फिर ताकि उनका दिल चाहता है कि कानून का इकतदार ना रहे या वही का इकतदार ना रहे, हाकिम का इकतदार कायम हो जाए। ठीक है, ताकि वो इसलिए कहते हैं कि सुल्तान उज़िल्लुल्लाह फिल अर्ज़, سلطان جو ہے وہ نعوذ باللہ اللہ کا سایہ زمین پہ, اس قسم کی جو ہے پھر وہ معاملات آگے بڑھتے ہیں. تو ڈیفینیٹلی جب ایک ہیومن بینگ کا اقتدار آیا تھا, پھر آپس میں جو اس کے جو طبقہ ہوتا ہے اس وقت, وہ کہتا ہے بھائی ہم بھی اس پہ اقتدار کر لیں, تو وہ اقتدار کے آپ اب اپنے کوئی بیسک بنا کے لڑائی جھگڑا شروع ہو جاتا ہے نا. تو وہ ایک زوال کی طرف, میں مسلمانوں کی اسٹوری کو خاص طور پہ بیان کر رہا ہوں کہ مسلم معاشرے میں زیادہ انٹرسٹیڈ ہیں. تو اس میں پھر ایک جب وہ جب بڑے طبقے ہیں تو اس میں علماء بھی ان کے ساتھ ملتے ہیں, پھر عوام کے اندر ایک اس پہ بدزنی پیدا ہوتی ہے کہ ہم لوگ یہ کس مضمومہ مفاد کے تحت چل رہے ہیں. تو وہ جو تعلق باللہ ہے وہ اس سے کمزور ہو جاتا ہے لوگوں کے اندر. ایک علماء یا جو ارباب اختیار ہے وہ بتا تو یہ رہے ہوتے ہیں کہ ہم اللہ کی بات مانتے ہیں اور ہمارا یہ اللہ کے دین کے تحت ایک عمرانی معاہدہ ہے, لیکن جب اس کا جو مشاہدہ ان کو ہو رہا ہوتا ہے وہ یہ ہو رہا ہوتا ہے کہ یہ سارا کوئی اپنے مضمومہ مفاد کے تحت آپریٹ کر رہا ہے.
اس کا مطلب یہی ہے نا کہ تجدید اقدار کی تجدید جو ہے ایمان سے ہی ممکن ہے نا, اقدار کی تجدید قوانین سے ممکن نہیں رہتی.
جی بالکل بالکل, میں بس یہ سائیکل کمپلیٹ کروں. آپ سمجھے کہ خدا سے دور ہی ہوتے ہیں جب آپ وہی سے دور ہو گئے ہیں, آپ گمراہی کی طرف جائیں گے, اخلاقیات آپ کی خراب ہوں گی, جو اقدار کا جو شعور ہے ان کی قدر ہے ٹھیک ہے وہ فنا ہوتی جائے گی. پھر ایسا
رشوت ہمارے معاشرے میں رشوت لینا دینا جو ہے نا صرف لفاظی کے طور پہ برا ہے, ویسے پریکٹیکلی کوئی برا نہیں سمجھتا.
ویسے برا نہیں ہے کیونکہ وہ ایک غیر عادلانہ معیشت قائم ہو چکی ہے ٹھیک ہے, وہ معیشت بھی عادلانہ قائم نہیں رہے گی نا. جس کے پاس جتنا زیادہ پاور ہے, پاور کی بات آ جائے گی, وہ اتنا زیادہ معیشت کے اوپر اپنے حساب سے ایکٹ کرے گا. تو غیر عادلانہ معیشت جس کا لوگ اس کا جواز بنا کے پیش کریں گے نا بالکل, تو ایک لا قانونیت کی سی کنڈیشن پیدا ہو جائے گی کہ لا لیسنس ہے. اور ڈیفینیٹلی جب یہ سب کچھ ہوگا پھر آپ ڈیپینڈنٹ ہو جائیں گے, آپ ایکسٹرنل فیکٹرز کے اوپر, ایکسٹرنل انٹیٹیز کے اوپر وہ معاشرہ جو ہے وہ ڈیپینڈنٹ ہو جاتا ہے, وہ محکومے کی زندگی گزارتا ہے. اور اس سے نکلنے کا پھر وہی سائیکل ہے, محکومے میں جب آپ چلے گئے حاجت مندی کی کیفیت میں ہیں تو پھر آپ نے یہی دیکھنا ہے کہ مقصد کیا تھا, وہ مقصد کیا ہے, وہ مقصد سارا جڑنا ہے, تبھی دوبارہ آپ کا عروج کا سفر طے ہوگا. اور یہ اس طرح کا ایک سائیکل ہے جو مختلف قوموں میں چل رہا ہوتا ہے. کچھ قومیں اس میں اپنے کسی حد تک کامیاب ہوتی ہیں, ہم تو وہ بات کریں جو اسلامی نقطہ نظر سے مکمل ایک کامیابی کا تصور ہے. تو میرا خیال ہے کہ جو آپ کا اس میں سوال کا جواب شاید ان پلین ورڈ یہ ہے کہ جو اقدار ہیں وہ پہلے فنا ہوتی ہیں, اور قانون پہ عمل درآمد نہ ہونا یہ اس کی نشانی ہوتی ہے, سمٹم ہے, ڈیزیز اصل میں یہ نہیں ہے. جو روٹ کاز ہے وہ ہے کہ اقدار فنا ہو جاتی ہیں, اور اقدار فنا ہونے کا روٹ کاز یہ ہے کہ ایمان جو ہے وہ فنا ہو چکا ہوتا ہے, اس چیز کے اوپر آپ کا ایمان ہوتا ہے.
لیکن پھر اس میں یہی ہے نا, جو فقہی ذہن ہے وہ تو عمل کرواتا ہے قانون پہ زبردستی سے, وہ کہہ کے کوڑے مارو ان کو اور سخت کرو.
یہ تو وہ کوڑے مارنے
جو سنت کا طریقہ ہے نا, سنت کا طریقہ تو تزکیہ سے تھا نا, تبلیغ و تزکیہ سے تھا, ذکر سے تھا, تذکیر سے تھا معاشرے میں, اور مثال بننے سے تھا نا. یہ وہ اصول ہے جس کے ذریعے حضور پاک صلی اللہ علیہ وسلم نے, قرآن میں بھی یہی ہے نا کہ ہم تو ایسی بھی اتار سکتے تھے اس کلام کو, لیکن یہ مثال ہے آپ کے سامنے حضور پاک صلی اللہ علیہ وسلم. میں یہ کہہ رہا ہوں کہ ہم اس وقت جو ہے نا, ویسے تو بڑی ایڈورٹیزمنٹ ہوتی ہے سنت رسول, اس وقت ہم بھول جاتے ہیں سارے معاملے کو. تو اس کا مطلب ہے کہ ہمارا پک اینڈ چوز کا معاملہ ہے نا, جہاں پہ ہمیں وارا کھاتا ہے وہاں لے آتے ہیں, اور یہی اصل میں معاشرتی بگاڑ ہے میرے خیال میں. میری تو یہی انالیسس ہے,
کیا کروں گا بالکل ایسے ہی ہے. یہی معاملہ ہے کہ جب آپ رانگ ٹول استعمال کریں گے ایک کام کرنے کے لیے تو اس سے مسئلہ ہی پیدا ہوں گے, لوگ اور بدزن ہوں گے. جب آپ اس طریقے سے فقی سے لوگوں پہ فتویٰ بازی کریں گے, احکامات ان کو ایسے سنائیں گے کہ جو ان کے اوپر اپلائی اس وقت نہیں ہو رہے, وہ کہتے ہیں کہ اگر آپ ہمیں ان چیزوں کا مورد الزام ٹھہرا رہے ہیں, ہم ابھی اس پروسیس سے ہی نہیں گزرے, ہمارا کوئی کنیکشن ہی نہیں ہے وہی سے, ہم تو پیدا ہو گئے مسلمانوں کے گھر تو مسلمان ہیں, اگر ہم کسی اور جگہ پیدا ہوئے تو وہی بن جاتے. تو آپ کا جو اپنا کام ہے آپ نے پہلے وہ نہیں کیا. دیکھیے میں بار بار کہوں گا کہ جو قانون ہے اس پہ عمل درآمد تب ہوتا ہے, یا قانون جو ہے وہ اقدار کا احیاء نہیں کر سکتا, وہ تعلیم, تبلیغ, تزکیہ یہ ہے جو اقدار پیدا کرتے معاشرے میں. اللہ کی کتاب سے جڑنا, سنت رسول سے جڑنا, یہ اقدار کو پیدا کرے گا, اور قانون صرف اس کی حفاظت کر سکتا ہے جو موجود اقدار ہوتی ہے, وہ ڈیڈ اقدار کو ریوائیو نہیں کر سکتا, اس کو میری پاور ہی نہیں ہے, میری طاقت ہی نہیں ہے.